فيوم يحشر أعداء الله إلى النار فهم يوزعون حتى إذا ما جاءوها شهد عليهم سمعهم وأبصارهم وجلودهم بما كانوا يعملون وقالوا لجلودهم لما شهدتم علينا قالوا أنطقنا الله الذي أنطق كل شيء وهو خلقكم أول مرة وإليه ترجعون وما كنتم تستترون أن يشهد عليكم سمعكم ولا أبصاركم ولا جلودكم ولكن ظننتم أن الله لا يعلم كثيرا مما تعملون وذلكم ظنكم الذي ظننتم بربكم أرداكم فأصبحتم من الخاسرين فإن يصبروا فالنار مثوى لهم وإن يستعتبوا فما هم من المعتبين وقيضنا لهم قرناء فزينوا لهم ما بين أيديهم وما خلفهم وحق عليهم القول وحق عليهم القول في أمم قد خلت من قبلهم من الجن والإنس إنهم كانوا خاسرين وقال الذين كفروا لا تسمعوا لهذا القرآن والغوا فيه لعلكم تغلبون
نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وأتمم بالخير قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم ويوم يحشر أعداء الله إلى النار فهم يوزعون حتى إذا ما جاءوها شهد عليهم سمعهم وأبصارهم وجلودهم بما كانوا يعملون ابھی ہم نے یہاں سے شروع کر کے اگلی چند آیات سورۃ حمیم سجدہ یا سورۃ فصلت اس کی تلاوت سنی ہے آئیے تھوڑا سا اس کی روشنی میں دیکھتے ہیں کہ رمضان گزرنے کے بعد اب ہمارا کیا طرز عمل ہونا چاہیے اس قرآن کے ساتھ تھوڑی سی بات اس سے پہلے کروں گی عید سے متعلق آج الحمدللہ دنیا میں کچھ جگہوں پہ عید کا تیسرا دن ہے کسی جگہ دوسرا بھی ہو سکتا ہے اور کہیں تو چوتھا ہے کیا عید بھی دین کا حصہ ہے بالکل حصہ ہے اللہ کے نبی صلی اللہ علیہ وسلم جب مکہ سے ہجرت کر کے مدینہ آئے تو ایک دن لوگوں کو بہت اچھے کپڑے پہنے ہوئے دیکھا اور فیل ہو رہا تھا کہ آج کوئی سیلیبریشن ہے تو آپ نے پوچھا کہ آج کوئی خاص بات ہے تو لوگوں نے کہا کہ ہم دور جاہلیت سے آج کے دن میں ایک عید مناتے تھے کوئی فیسٹیول تھا ان کا جس کو آج کی زبان میں آپ میلہ ٹھیلا کہہ سکتے ہیں تو ہم نے اس خوشی میں یہ سب کچھ کیا ہے تو آپ نے فرمایا کہ اب اللہ نے ہمیں دو عیدیں دے دی ہیں لہٰذا اس کے علاوہ کوئی اور عید نہیں ہے یعنی عید الفطر جو کہ اب ہماری گزر رہی ہے رمضان کے 29 یا 30 روزے رکھنے کے بعد اللہ تعالیٰ ایمان والوں کو دنیا میں اس بات کی جزا دیتا ہے کہ اگر تم اتنے تھوڑے دن اللہ کی رضا کے مطابق گزارتے ہو تو اللہ تعالیٰ تمہیں عید کا دن خوب کھانے پینے پہننے اوڑھنے ملنے ملانے کے لیے دیتا ہے تو یہ سوچو کہ جب تم پوری زندگی اللہ کے حکموں کے مطابق گزار کے جاؤ گے تو تمہاری آخرت کتنی خوبصورت ہوگی یعنی آپ یہ کہہ لیجئے کہ اگر ایمان والے کی زندگی رمضان جیسی ہو جائے تو اس کی آخرت عید جیسی ہوگی کلو وشربو ہنیم खाओ और पियो बीमा असलफ तुम फिल यामिल खालिया, उन कामों के बदले जो तुम पिछली ज़िंदगी में कर चुके हो। ठीक है, तो ईद का दिन जो है वो हकीकत में खुशी का दिन है। इस दिन रोज़ा रखना मना है। बाज़ दफ़ा आप देखिए कि ईद के फौरन बाद शवाल के रोज़े शुरू होते हैं, कई लोग ईद से अगले ही दिन रख लेते हैं, अब बाकी लोग खा रहे हैं पी रहे हैं और वो बैठे हैं जी मेरा रोज़ा है, तो ये सिला रहमी और बाज़ दफ़ा आपस के ताल्लुकात के भी अगेंस्ट जाता है। खुशी के मौके पे खुश हों, परेशान होने के मौके पे परेशान हों, तो ठीक है आपको कोई मजबूरी है बाद में नहीं रख सकेंगे, या आप अकेले हैं मना तो नहीं है ईद के दूसरे दिन रोज़ा रखना, लेकिन यह है कि हमारा दीन ये चाहता है कि हम खुश भी दूसरों के साथ रहें। ये नहीं कि मैं नेकी करूं और आपको गिल्ट में डाल दूं, मैं बहुत नेक बन रही हूं आप मेरे से बहुत मरूब हो रहे हैं कि ये तो बड़ी नेक है, ये तो हर दिन रोज़े से होती हैं, ये तो ये करती हैं, लेकिन आप मेरी वजह से हर वक्त दुखी होते रहें। दीनदारी क्या होती है कि दूसरे को अपने साथ कंफर्टेबल किया जाए, जो आपकी इबादत हैं तन्हाई की वो रखें। लेकिन बहरहाल यह है कि ये शवाल के महीने में 6 रोज़े रखने का हुक्म है। अगर आप में से किसी सिस्टर को नहीं मालूम या पहले नहीं रखते थे तो इस साल कोशिश कर लेंगे इंशाल्लाह, किसी भी दिन रख सकते हैं, कोई ज़रूरी नहीं अगले दिन रखें, ये भी ज़रूरी नहीं मुस्तकिल रखें, आप पूरे महीने में कभी भी रख लें। फिर एक सवाल अक्सर लोग पूछते हैं कि जी पहले छुटे हुए रखें कि पहले ये रखें, दोनों में से है क्या एक ही साथ रख लें, तो दोनों एक नीयत से तो नहीं रख सकते, वो फ़र्ज़ है ये नफिल है। हाँ रह गई बात पहले वो रखें या ये रखें, तो आसन दर्जा क्या है कि आप पहले वो पूरे करें, क्योंकि हदीस में आता है कि जिसने रमज़ान के रोज़े रखे फिर उसके बाद उसने शवाल के रखे तो पूरे साल के रोज़ों का अजर है, तो पूरे रख लेंगे तो बाकी वो भी हो गए। और सच बताऊँ कि अभी चूँकि आदत हुई होती है तो रखे भी जाते हैं, जब घर के सब लोग मिल के रखेंगे तो आसान भी हो जाता है। दूसरी बात है कि नहीं कोई ख़तरा है, किसी के छुटे हुए भी बहुत से हो सकते हैं, यानी एक तो ईद की कुछ गहमा गहमियाँ होंगी, फिर उसके बाद आपके अपने छुटे हुए 8-10 भी रोज़े कई लोगों के हो जाते हैं, फिर उसके बाद दोबारा आप ये 6 भी रखते, तो डर ये है कि ये 6 नहीं रखे जाएंगे, तो फिर जिस तरीके से भी नियत रखते हुए करें तो जो अजर अल्लाह ने पूरा देना है वो जब आप ये 6 पूरे करेंगे तब पूरा हो जाएगा। यानी आसन दर्जा ये कि रमज़ान के पूरे रख लें फिर ये रखें 6, लेकिन अगर आपको मजबूरी डर खौफ या आपके हालात ऐसे हैं सरकमस्टांसिस हैं ट्रैवलिंग ही है मुसलसल आपकी, तो फिर क्या करें, फिर आप ये रख लें और उसको साथ साथ रखते जाएं, जब अगले शाबान तक पूरे करेंगे तो इंशाल्लाह फिर साल के तो हो ही जाएंगे। खैर फिकी इश्यूज़ में बहुत ज़्यादा बात मैं करती भी नहीं, लेकिन कहने का मकसद ये है कि ये सब कुछ रोज़े रखना और ये हमारा इतना अल्लाह के साथ खुशू खुदू हमसे तकाजा क्या करता है, असल ये बात है। रमज़ान से पहले या रमज़ान के बाद एक दिल नहीं हो सकता, रमज़ान से पहले वाली रूटीन और रमज़ान के बाद वाली रूटीन एक नहीं हो सकती, रमज़ान से पहले वाला ईमान और रमज़ान के बाद वाला ईमान एक नहीं हो सकता। ये ऐसे ही है खाना खाने से पहले खाना खाने के बाद, क्या एक ही हालत होती है जिस्म की? खाना खाने से पहले दिल डूब रहा है, भूख लग रही है, निकाहत है, कमज़ोरी है, तो जब खा लिया तो उसके बाद अल्हम्दुलिल्लाह सहर है, प्यास लगी भी है, होंठ खुश्क हो रहे हैं, पिपड़ियाँ जम रही हैं, दिल चाह रहा कुछ पिए, पी लिया, फ़र्क है ना। तो रमज़ान जो होता है ना ये हमारे अंदर एक एनर्जी देने आता है, हर साल के लिए एक रिफ़्रेशिंग कोर्स होता है। लअल्लकुम तत्तकून की सूरत में अल्लाह ताला हमें तकवा सिखाते हैं कि हम अपनी अगली ज़िंदगी में केयरफुल हो जाएं। हमारे असलाफ जो थे वो रमज़ान का भी हक अदा करने की कोशिश करते, लेकिन नेकी की जो खूबसूरती है ना वो ये है कि जितनी ज़्यादा करें उतना अल्लाह का खौफ ज़्यादा आता है, कबूल हुई कि ना हुई। सूरत मोमिनून में अल्लाह ताला आयत फरमाते हैं ऐसे लोग जो नेकियाँ करके भी डरते हैं। हज़रत आयशा ने पूछा था कि अल्लाह के नबी ये कौन है जो डरते हैं, चोरियां करते हैं, जिना करते हैं फिर डरते हैं? कहा नहीं, सिद्दीक की बेटी सिद्दीका, ये वो लोग हैं जो नेकियां करके भी डरते हैं कि पता नहीं कबूल हुई हैं कि नहीं। तो हमारे असलाफ भी ऐसे ही थे। तो अब आप देखिए कि ये जो बात है कि हमारे असलाफ इतनी नेकी करके फिर क्यों डरते थे, ये सवाल है। मैं आपको एक इंसानी तबीयत के नाते से बताती हूँ कि आपके घर कोई ऐसा मेहमान आ रहा है जिसके आप बहुत इज़्ज़त भी करते हैं, प्यार भी है, वो है भी बड़े आला मुकाम का, यानी शहर की कोई बड़ी शख्सियत है, कोई इल्मी दीनी दुनियावी, सारा कुछ करके भी दिल धड़क रहा होता है कि पता नहीं पसंद आएगा नहीं, पता नहीं उनकी खातर कर सकेंगे नहीं, उनकी इज्जत कर सकेंगे नहीं। किसी को बहुत दिल से भी गिफ्ट दें, बहुत प्यार है आपका, फिर भी खौफ नहीं होता पता नहीं उसको पसंद नहीं आएगा। तो जितना अल्लाह से प्यार बढ़ता है ना उतना अपनी नेकियां छोटी लगती हैं, सीधी सी बात है। कि यकीन ये है, अब आप खुद देखें, हाँ जो हमने नमाज पढ़ी इससे पहले क्या वो इस काबिल थी कि अल्लाह को पेश कर सके? नहीं है ना। हम तो ये कहते हैं कि अल्लाह हमने अपनी हसीयत से पढ़ी है, मैं जो कर सकती थी फत्तकुल्लाह मस्तता तुम की कैफियत ये मैंने कर ली है, अब तू कबूल कर ले, बाकी तो अपने पास से डाल ले। जैसे आप देखिए एक छोटा सा बच्चा है वो माँ को कहता है मुझे फलां खिलौना ले दो, माँ कहती है बैठ जो नहीं देना, फिर वो थोड़े थोड़े अपने पैसे जमा करता है, हो सकता है उसके 10 यूरो जमा हो जाए, एक दिन माँ को कहता है मामा चलो मेरे ये पैसे थोड़े जमा हुए हैं तो मुझे वो ले दो, तो माँ को इतना लाड आता है, वो कहती है 100 वाली चीज़ तुम्हें 10 में कौन देगा, लेकिन उसको इतना प्यार आता है कि ये बेचारा रोज़ के पैसे जमा कर रहा है खर्च नहीं कर रहा, तो वो क्या कहेगी, वो कहती है चलो लो ये जो तुमने जमा किए ना बाकी मैं डाल के दे दूंगी। तो अल्लाह ने हमारे साथ भी ये करना है कि तुम कोशिशें बड़ी करते हो लेकिन मुझे पता है तुमसे होता कुछ नहीं है, लेकिन चलो मैं तुम्हारी इन कोशिशों पे तुम्हें देता हूँ। और कुरान में ये बात है कि इंसान को उसकी कोशिशों का बदला मिलेगा। तो जो हमारे असलाफ थे, असलाफ किसको कहते हैं, पुराने लोग, तो असलाफ रमज़ान की भी पूरी इबादत करते थे। इस रमज़ान में मैंने एक पूरी सीरीज़ करवाई है असलाफ और रमज़ान, असलाफ और उनका आखिरी अशरा कैसा था और उनका कुरान से क्या ताल्लुक था और वो तरावियाँ कैसे। तो बेसिकली असलाफ कहते हैं हमारे बुज़ुर्ग, हम सब के बड़े, सबसे पहले तो ऑफकोर्स नबी सल्लल्लाहु अलैहि वसल्लम, फिर आपके सहाबा, फिर ताबईन, तबा ताबईन, तो उसके बाद से आज तक उम्मत में जितने भी नेक लोग गुजरे हैं वो सारे जो थे वो जब कुरान के साथ अपना ताल्लुक जोड़ते थे और हदीस से जोड़ते थे तो उनको ये यकीन होता था कि जो बात इसमें है वो सच है। और जिसने भी दौरे कुरान सुना है, कहाँ से भी सुना है, किसी से भी सुना है या ख़ुद तर्जमे से पढ़ा, आपने देखा होगा बार बार कुरान में जन्नत और जहन्नम, जन्नत और जहन्नम, तो इसका अंदर ये हकीकत है। तीसरी चीज़ जो कुरान में कसरत से आती है, एलमो अन्नमल हयात दुनिया लाइव, दुनिया खेल है, दुनिया 4 दिन की है। आप देखिए मेरे आपके 60-70 साल है मैक्सिमम, अल्लाह में से किसी को 10 ऊपर और भी दे दे तो उसकी नवाजिश है, सच्ची बात है उसके बाद तो जीने का मज़ा भी नहीं रहता, 70-80 के बाद तो बंदा ऐसे ही बस एक चलता फिरता पुर्जा बना होता है। लेकिन ये 60-70 साल में ही हमने अपनी आखिरत को चूज़ करना है। जैसे आपके मेरे बच्चों के पास एक वक्त है ना इस वक्त चूज़ करने का, मेडिकल ले लें, साइंस ले लें, केमिस्ट्री ले लें, फिज़िक्स ले लें, कंप्यूटर में चले जाएं, है ना चॉइस। अब अगर जो उन्होंने चूज़ किया उस पर उनका कैरियर उधर चल पड़ेगा। अब कोई आपसे 50-60 साल की उम्र का बंदा कि अब मैं चूज़ करूँ मैंने डॉक्टर बनना कि नहीं बनना, तो सॉरी अब टाइम चला गया। बिल्कुल इस वक्त मैं और आप अगर इस सोच से देखें ये जो अब मेरी ज़िंदगी के साल और महीने हैं ना ये मेरी आखरत को डिसाइड कराएंगे, या जन्नत या जहन्नम, देर इज़ नो थर्ड वे, तीसरा रास्ता कोई नहीं। अल्लाह ताला कहते हैं फरीकुम फिल जन्ना व फरीकुम फिल नार। दूसरी बात है कि जिसने आग में जाना है अल्लाह उसको चाहे तो बाद में निकाल लेगा, सही रिवायतों से मिलता है। आखिर में जहन्नम में सिर्फ वो रह जाएंगे मुतकब्बिर और सरकश और जिनके दिल में किब्र था, कुफर था, सब है। बाकी ईमान वालों को भी अल्लाह निकाल देगा, निफाक वालों को भी निकाल देगा, लेकिन जन्नत में आने के बाद एक दफ़ा कोई नहीं निकलेगा। इसको इमेजिन करें, एक दफ़ा आपको मुझे अल्लाह ने जन्नत के अंदर पांव रखने दे दिया, फिर कभी कोई हमें वहाँ से निकलने नहीं देगा। कितना नफ़े का सौदा है, सिर्फ चंद दिन की ज़िंदगी। तो क्या अल्लाह ताला ने मुझे आपको इस दुनिया में सिर्फ खाने पीने घर से जाने बच्चे पालने इसके लिए भेजा? ये काम तो बड़े आराम से कोई और भी कर सकता था। क्यों आदम को पैदा किया, क्यों फरिश्तों से सजदे करवाए, क्यों इबलीस की दुश्मनी डलवाई, कैसे जन्नत दिखा के दुनिया में भेजा, इसका मतलब है कि इस दुनिया में आने का एक बहुत बड़ा मकसद है। लेकिन वही जिसने हमारे माँ बाप को जन्नत से निकलवाया था आज हमारे पीछे पड़ा हुआ है, और वो शैतान है, अलगरूर उसका नाम है, धोखेबाज है। और शैतान का जो सबसे बड़ा धोखा है ना, वो कहते नहीं तुम पहले अपनी दुनिया ठीक करो, नहीं इस दुनिया को भी तो ठीक करना है। और जब लोग ये जुमला बोलते हैं ना दीन भी रखो दुनिया भी रखो, तो मैं सोच में ही रह जाती हूँ मैं अब इनसे क्या पूछूँ कि इसका क्या मतलब है, क्योंकि हमारे दीन में ही सारी दुनिया है। आप खाते हैं पीते हैं घर बनाते हैं, आपको ये दुनिया लगती है, मुझे तो ये दीन लगता है। आप बच्चे पालते हैं, आप शौहर के साथ खुश रहते हैं, आप अपने रिश्तेदारों को मिलते हैं, आप सदका खैरात करते हैं, ये दीन है। हमारे दीन में दुनिया छुपी हुई है पूरी की पूरी, ये रहमानियत वाला दीन नहीं है, और हमारे दीन में किसी जायज़ ख्वाहिश से इनकार नहीं है। तो लिहाजा इस कुरान को पढ़ने के बाद सहाबा कराम और उनके बाद के जो लोग थे उनके दिल से दुनिया की मोहब्बत चली जाती थी, ख्वाहिशात नफ्स पे काबू आता था, दुनिया की रंगीनियों से खिंच जाते थे, वो कहते थे नहीं नहीं बेकार है। और शैतान उनको भी दिखाता था पुरकशिश करके, उसका हथकंडा ही है, पहले नेकियाँ मुश्किल दिखाएगा, नहीं 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 ये नहीं हो सकता, बहुत मुश्किल है, नहीं बहुत लंबा टाइम है, नहीं बहुत दूर है, नहीं ऐसे नहीं होगा, बैठ नहीं सकते, 3 घंटे फिल्म देख सकते हैं, 3 घंटे के लिए अगर कहा जाए कुरान की क्लास में, जो इज़ टू लॉन्ग, रोज़ घर से बाजार और ग्रोसरी शॉपिंग जॉब के नाम पे निकल सकते हैं, लेकिन दीन सीखने के लिए या सिखाने के लिए जाना शैतान मुश्किल करता है, ये उसका एक हथकंडा है। جب بندہ نیکیوں سے نہیں ہٹتا تو گناہوں کو پرکشش دکھاتا ہے، اور آخر انسان کو جہنم کی آگ اور اس کے تنور میں پھکواتا ہے۔ جس بندے نے اپنی خواہشوں پہ قابو پا لیا اس کے لیے جنت میں جانا بہت آسان ہے۔ کسی کا قول میں نے اس دفعہ بھی دورہ قرآن میں نقل کیا تھا کہ ایک قدم تم اپنے نفس پہ رکھ لو، دوسرا قدم جنت میں ہوگا۔ نفس ہے نا، وما ابری نفس ان نفس لاماره بالسوء، 13ویں پارے کی پہلی آیت ہے۔ میں اپنے نفس کو بے گناہ، یا میں سمجھتا ہی نہیں ہوں کہ یہ بے بہت ہی پاک ہے، کیونکہ یہ ہمیشہ برائی کا حکم دیتا ہے۔ تو لہٰذا جب نفس امارہ کے تقاضے انسان دباتا ہے تو اس کو سمجھ آ جاتی ہے کہ آخر میری زندگی کا کوئی مقصد ہے، میرے اللہ نے کچھ کرنا ہے۔ اور جو چکنا ہو گیا نا، جس کو آپ کہتے ہیں کننگ، بی اویئرڈ ہو گیا، آپ کہہ لیجئے کہ شیطان اسے بھاگ جاتا ہے۔ وہ کہتا ہے یہ اس کو ہوش آ گیا، ایسے جیسے چور گھر کے باہر پھرتا رہے گا، اس کو شک پڑ جائے نا گھر میں کوئی ہے، اندر نہیں آئے گا، اور کوئی جاگ رہا ہے پھر تو بالکل نہیں آئے گا، اور غافل پایا دیکھے، گھر خالی دیکھے، تو وہ کوئی نہ کوئی دروازہ کھول کے آ جائے گا۔ شیطان کا کام بالکل چور والا کام ہے، رہتا ارد گرد، فی صدور الناس، ہمارے سینے کے ارد گرد پھرتا ہے، دل کے ارد گرد، سینے میں رہتا ہے، دل میں نہیں آ سکتا۔ لیکن جب غافل پاتا ہے تو دل میں آ کے کھڑکی کھول کے پھر اندر کی ساری سیٹنگ چینج کر دیتا ہے، خواہشوں کو سجاتا ہے۔ تو لہٰذا مجھے آپ کو اس وقت، جب کہ ہم ایک بہت پیارا رمضان گزار چکے ہیں، اپنے آپ سے پوچھنا ہے، کیا اب 3-4 دن جو گزر گئے ہیں رمضان سے گزرے ہوئے، ہم آج شوال میں آ چکے ہیں، کیا وہ رمضان کے پورے قرآن نے جو میرے دل پہ اثر ڈالے تھے یا جتنے میں نے پیغام سنے تھے، ان کا اثر کم تو نہیں ہو گیا؟ وہ جنت کی طلب کم تو نہیں ہو گئی؟ وہ جہنم سے بے خوفی تو نہیں ہو گئی؟ وہ سیلف کنٹرول میں کمی تو نہیں آ گئی؟ وہ دنیا کے لیے بھاگ دوڑ میں دوبارہ تو نہیں چل پڑی؟ کیونکہ کچھ لوگ تو انتظار کر رہے ہوتے ہیں، ادھر رمضان ختم ہو، چلو شکر ہے اتارو سب کچھ چیزیں، ہٹاؤ، نارمل پہ آ جاؤ، بیک ٹو لائف، رمضان چلا گیا۔ کیوں رمضان چلا گیا؟ اللہ تو ادھر ہی ہے، قرآن تو ادھر ہی ہے، اسلام تو ادھر ہی ہے، باقی رہ گئی عید کی خوشیوں کے نام پہ اللہ کو ناراض کرنا، یہ بہت مشکل بات ہے۔ یہ تو ایسے ہی ہے کہ سارا دن کھانا پکائیں اور رات کو اس پہ راکھ ڈال دیں، مہمانوں کے سامنے پیش کرنے سے پہلے کھانا ہی جل جائے۔ میں نے اپنے جو تھوڑی سی عبادات یا کوششیں کی، ان کی حفاظت کرنی ہے۔ حضرت علی رضی اللہ تعالیٰ عنہ سے آتا ہے کہ رمضان کی جب آخری رات ہوتی تو ایک آواز لگاتے، کہتے کون ہے جس کے اعمال قبول ہو گئے تاکہ ہم جائیں اور اس کو مبارکباد دیں، اور کون ہے جو محروم ہے، یعنی رمضان کی برکتوں سے فائدہ ہی نہیں اٹھا سکا، رمضان چلا گیا، کوئی ہمیں بتائے اور ہم جا کر اس سے تعزیت کریں۔ اب کیا مطلب تھا حضرت علی رضی اللہ عنہ کا؟ احساس دلاتے تھے کہ دیکھو ابھی وقت نیا نیا گزرا ہے، اپنی فکر کرو، تمہیں اصل یہ فکر کرنی ہے کہ قبول ہوا ہے کہ نہیں ہوا، کس ناطے سے، کس طرح سے ہوا گا۔ اب یہ سارا کچھ کر کے آپ اور میں اپنے آپ سے پوچھ سکتے ہیں، بعض اسلاف تو ایسے تھے عید کے دن پر غم طاری ہو جاتا، لوگ ان کو کہتے آج تو مسرت کا دن ہے، خوشی کا دن ہے، تو کہتے ہاں آپ نے سچ کہا، لیکن اصل میں ایک غلام ہوں اور میرے آقا نے مجھے حکم دیا ہے کہ میں بس اس کے کام کرتا رہوں، میں عید کے دن بھی فارغ نہیں رہ سکتا، اور میں نہیں جانتا کہ اس نے میرے اعمال کو قبول کیا ہے کہ نہیں کیا۔ بات سمجھ رہے آپ، کس طریقے سے لوگ عید کے دن اس چیز کا غم کر رہے ہوتے تھے کہ کہیں غفلت کا پردہ نہ چھا جائے۔ اسی طرح وہ حیب بن ورد تھے، ایک قوم کو عید کے روز ہنستے دیکھا، جیسے لوگ ہنستے بولتے ہیں، کہنے لگے اگر تو یہ ان کے روزے قبول ہو گئے ہیں تو شکر کرنے والوں کا یہ وتیرہ نہیں ہوتا کہ خوشی میں اس طرح اچھلیں کودیں، اور اگر ان کے روزے قبول نہیں ہوئے تو ڈرنے والوں کا یہ شیوا نہیں ہے۔ کیا پتہ چلا کہ خوف سے دور نہیں ہونا، اپنے آپ کو ہمیشہ خوف کے اندر رکھیں۔ اس کے بعد اب ہم چلتے ہیں اس بات پہ کہ رمضان کے بعد بھی کیا قرآن کے ساتھ تعلق رہا جاتا ہے، تو اس کے لیے آج میں نے آپ کے لیے جو آیت، صرف اس کا ترجمہ میں آپ کے سامنے ہلکا سا رکھ دوں کہ آج کے دور میں میری آپ کی کیا ذمہ داری ہے۔ تو حامیم سجدہ کی آیت 18 میں ایسی کروں گی، صرف ایک ایک آیت، اور اس کے ساتھ ہلکی ہلکی وضاحت رکھتی ہوں تاکہ ہم اس تھوڑے سے وقت میں یہ دیکھ سکیں کہ ہمارا آج کے دور میں قرآن کے ساتھ تعلق کیوں ضروری ہے۔ دیکھیے ہر دور میں ہی تھا، جب سے اللہ کے نبی دنیا میں بھیجے گئے تب سے لے کے آج تک اور قیامت تک رہے گا، لیکن اس وقت جو آج کا دور گزر ہے نا، یہ آپ کی میری 20th century جس میں سے آپ اور میں اور گزرے ہیں، ہم ایک بالکل ایج پہ کھڑے ہیں۔ پیچھے والی نسلیں الحمدللہ کچھ نہ کچھ ان کے اندر اور طرح سے سوچ تھی، اب خاص طور پہ جو ہم ویسٹ میں رہنے والے مسلمز ہیں، ویسٹ میں بھی آپ یورپ میں رہنے والے مسلمز کو لے لیجئے، اس وقت اگر آپ نے میں نے اس ذمہ داری کو نہیں سمجھا تو یاد رکھیں ہماری نسلیں ہمیں کبھی معاف نہیں کریں گی، کیونکہ فطرت کا اصول ہے، اللہ کی یہ سنت ہے، مستقل سنت ہے کہ جس قوم نے اپنی کتاب کو آمنا کیا، کتاب کو نہیں سمجھا، اس سے فائدہ نہیں اٹھایا، اس کے مطابق نہیں چلی، اور بعد میں اس کو دوسروں کے ساتھ شیئر نہیں کیا، اللہ نے اس قوم کو ختم کر دیا. بنی اسرائیل کے ساتھ بھی یہی ہوا تھا. پوری سورہ بقرہ بنی اسرائیل کی ہسٹریاں بتاتی ہوئی آپ کو مجھے دکھ رہی ہے. ضرورت ہے اس بات کی کہ آپ اور میں آج اس چیز کی فکر کریں. تو اللہ سبحانہ تعالیٰ قیامت کا ایک منظر پیش کرتے ہیں، اور آپ تصور کی آنکھ سے لے لیجئے اپنے آپ کو وہاں. آیت 18 سے کرتے ہیں، پیچھے قوموں کی ہلاکت کی بات تھی، اس کے بعد فرمایا آیت 18، وَنَجَّيْنَا الَّذِينَ آمَنُوا، اور نجات دے دی ہم نے ایمان والوں کو، وَكَانُوا يَتَّقُونَ، اور وہ جو کہ تقوی اختیار کرتے تھے. یعنی پچھلی قوموں پہ عذاب آئے، قوم سمود پہ آیا، قوم صالح پہ آیا، اور قوم لوط پہ آیا. پیچھے قرآن پاک میں بہت جگہ آتی ہیں یہ چیزیں. بچتا کون ہے ان عذابوں میں؟ آمنو و یتقون. آپ اور میں آج دنیا کے جس دور سے گزر رہے ہیں، کون سا گناہ آپ کو نہیں دکھ رہا؟ کفر سے لے کے، شرک سے لے کر، ہوموسیکشلٹی سے لے کر، زنا سے لے کے، بدکاری سے لے کر، شراب کباب، یہ سات گناہ تو انگلیوں پہ ہیں. اور اس میں ایک سود کا ڈال لوں تو کبائر کی لسٹ میں ایک اچھے خاصا نام آ گیا. کون سا گناہ نہیں دکھ رہا؟ ایتھیزم، پورے پورے ملک ایتھیزم ہو گئے. دہریت، پہلے کوئی ایک ہوتا تھا دہریہ کہتے تھے، وہ دہریت دل ایسا آتا تھا جیسے انسان ہی نہیں ہے. آج لوگ کہتے ہیں آئی ڈونٹ ہیو اینی ریلیجن، آئی ڈونٹ بلیو ان گاڈ، آئی ڈونٹ تھنک دیر از سم گاڈ. یہ فیشن ہے آپ کو پتا ہے آج کے دور کا. پہلے گاڈ کو گوش کا، اور اب گوش کو بھی کہتے ہیں کوئی نو گوش، گوش کچھ نہیں ہے، آئی ایم بائی مائی سیلف، ایوری تھنگ از جسٹ لائک اے مدر نیچر. اس سے بڑا گناہ کیا ہوگا؟ تو جب قوموں میں اس طرح سے اجتماعی گناہ آتے ہیں نا، تو عذاب کا بہت خطرہ ہوتا ہے. یعنی میں اگر قرآن کی عینک سے آپ کو کہوں تو کسی لمحے بھی عذاب آ سکتا ہے. پر آیا کیوں نہیں ابھی تک؟ پہلے تو قوم لوط نے ایک جرم کیا، اللہ نے پکڑ دیا، دوسری قوم نے کیا ان پہ پکڑا، اس کی وجہ کیا ہے؟ اور اللہ بچا کے رکھے کہ براہ راست کوئی نبی نہیں آج. پچھلے دور میں ہوتا کیا تھا کہ جب کسی بستی میں کوئی غلط کام ہوتے تھے نا، تو اللہ تعالیٰ ایک نبی بھیجتے تھے، وہ بالکل اسی بات پہ بات کرتے تھے جو خرابی ہوتی تھی. آج تو لوگ دینداروں کو کہتے ہیں نہیں نہیں ان خرابیوں پہ بات نہیں کریں جی، کچھ اور بتائیں، کچھ فضیلتیں بتائیں جی، مسئلے مسائل بتائیں. بھائی کیوں؟ ڈاکٹر بیماری نہ بتائے اور ادھر ادھر کے وائٹامن دے کے آپ کو گھر بھیج دے تو آپ بچ جائیں گے؟ آج کے دور میں دینداروں کا کام یہ ہونا چاہیے کہ جس سوسائٹی میں جو بھی خرابی ہے اس کو ہائی لائٹ کر کے لوگوں کو اس سے بچنے کے طریقے، پریکاشنس بتائیں، اس کے علاج بتائیں تاکہ بچ سکیں. تو اب نبی چونکہ ڈائریکٹ نہیں آنے، اس لیے مہلت دی ہوئی ہے. صرف چند 100 لوگ ہوتے تھے کسی نبی کے دور میں، جیسے قوم لوط کی مثال لے لیتے ہیں، ہوموسیکشولس تھے، مرد مردوں کے ساتھ برا فیل کرتے تھے. آپ بتائیے، آپ ماشاءاللہ آپ میں سے بڑی عمر کے بھی بیٹھے ہیں، ینگ بھی بیٹھے ہیں، آج سے 10-15-20-25-30 سال پیچھے لے جائیں، کبھی آپ نے اس چیز کو اتنا کیجول سنا تھا جتنا آج ہو گیا؟ بچے، بلیو می، میں حیران ہو جاتی ہوں، اسکول گوئنگ بچے اپنی ماؤں کو آ کے کہانیاں سناتے ہیں. آپ کیا بات کرتے ہیں؟ اب جب لیگلائز یہ سب کچھ ہو گیا، اب یہ سارا کچھ جو بیچ میں آ گیا، تو مجھے آپ بتائیے کہ کون بچے گا اس سے؟ کس نے بچنا ہے؟ جس کو ایمان اور تقویٰ ہوگا. جب میرے سامنے سوال جواب آتے ہیں، بچیاں بھی خود کرتی ہیں، اتنی کیجول بات ہوتی ہے، میں سوچتی ہوں ہم تو اپنی ماں سے شادی سے پہلے کبھی اپنے پرسنل باتیں نہیں کی تھی. ماں سے نہیں بات کرنا، سہیلی سے تو دور کی بات ہوتی تھی. آج لڑکیاں ایسی ایسی باتیں کرتی ہیں، ایسے ایسے سوال. یعنی ایک بچی نے مجھ سے سوال کیا کہ کیوں اسلام ہوموسیکشوالٹی کو برا کہتا ہے؟ اٹس مائی باڈی، اٹس فائن، اس سے کیا فرق پڑتا ہے؟ اٹس فن. اعوذ باللہ. آپ بتائیں، جب گناہ پہ اتنی جرت بڑھ جائے گی، تو اس کے بعد کیا پھر وہ گناہ چبھے گا؟ تو آپ بتائیے کہ اس دور میں جب یہ سب برائیاں عام ہیں، تو پھر میرا آپ کا کیا کام ہے؟ صرف بیٹھ کر تنقید کرنا لوگوں پہ؟ نہیں، کوئی فائدہ نہیں ہوگا اس کا، بلکہ اور جس کو نہیں پتا 4 لوگوں کو اور پتہ لگ جائے گا. محفلوں میں اس کے قصے بیان کرنا؟ نہیں، ہرگز نہیں. کسی پلیٹ فارم پہ جا کے کیا کریں؟ اس کا طریقہ یہ ہے کہ ہمیں سب سے پہلے اپنی نسلوں کو یہ احساس دلانا ہے کہ ہم ہیں کون. اور میں بالکل بڑی بات نہیں کرنا چاہتی، لیکن جو برائی غیر قوموں میں آپ کو کھلی دکھتی ہے نا، وہ مسلمانوں کی نسلوں میں چھپی ہوتی ہے. 5 سال بعد وہ تھوڑی سی کھل جائے گی، اور 10 سال بعد پیچھے. بس آپ دیکھیں، آج سے 20 سال پیچھے لے لیتی ہوں، زیادہ نہ لے جائیں. لڑکا لڑکی کی دوستی ہمارے معاشرے میں کیا سمجھی جاتی تھی؟ یاری، چھپی دوستیاں، عزت کے چور، یہ لفظ تھے نا. آج کسی ماں کو بتایا چل جائے نا، میرا بیٹا کسی لڑکی کو پسند کرتا، تو ماں کہتی ہے لا گھر اس کو دکھا کیسی ہے، میں دیکھتی ہوں، چل چل مجھے بتا دے. ایک ماں تو اتنی ادا سے کہتی ہوئی دیکھی، ارے مسلمان ہے نا لڑکی بھی ٹھیک ہے، یعنی چوز کرو. کسی نے کہا دوستیاں کرو، پر اس سے کرنا جس سے شادی کرنی. اتنا لیئر موڈ، ہنسی جھوک، ठीक है ठीक है, बस इसे करना जिसे शादी करनी। तो फिर आप बताएं कि आपने लिविंग टुगेदर को जायज़ करार दे दिया। हाँ हाँ ठीक है, ट्राई कर लो, कोई हर्ज नहीं होता, फिर बाद में मसले ना हो। क्या माँ बाप और दादा दादी ट्राई कर कर आके कामयाब ज़िंदगी बसर करते थे? तो याद रखिए, जो बुराई आज ढकी छुपी है वो कल खुलेगी। तो अल्लाह सुबहाना तआला यहाँ इस सूरत में फरमाते हैं कि हमने अजाबों से निजात सिर्फ उन बस्तियों को दी है जहाँ ईमान और तकवा था। तो पहली बात जो इस वक्त इन आयतों की रोशनी में आपके मेरे लिए, ईमान और तकवा अपने अंदर भी, अपनी नस्लों के अंदर भी। अब इसके रास्ते तरीके खुद ढूंढने हैं। आप मुझे बताएं, गंदे कार्टून देखकर तकवा आता है बच्चों में? और ईमान उन गरीबों में अगर है, बच्चे मासूम होते हैं, लेकिन जो कपड़े, जो हाल हुलिए, जो कार्टून्स में और जो उसमें थ्रिल और म्यूज़िक और जो गेम्स आजकल की हैं, ये इस वक्त बात लंबी हो जाएगी अगर मैं ये सारी कोशिशें आपको सुनाऊँ, लेकिन फिगर एंड फैक्ट्स के साथ मेरे पास रिपोर्ट्स पड़ी होती हैं कि किस दौर में क्या फितने उठ रहे हैं। कार्टूनों के जरिए बच्चों को इस वक्त होमोसेक्सुअलिटी का मैसेज दिया जा रहा है। आप मेरे से बैठ के बात करें, मैं आपको वो सारे लिंक्स दिखा सकती हूँ। बच्ची बच्चे को सात स्कूलों में अब ऐसे बिठाया जाता था पहले कि लड़का लड़की, लड़का लड़की, या ऐसे 10 से 5 साल बीच की बात है कि बच्चों के डे केयर से यूं बिठाते थे पेयर्स में कि इनको शुरू से जरा अपोजिट सेक्स की हो। अब क्या करते हैं? लड़की लड़की, लड़की लड़की और लड़के लड़के। क्यों? इनसे खेलो। पहले ब्लू और पिंक का कॉन्सेप्ट खुद दिया, ब्लू फॉर बॉय, पिंक फॉर गर्ल्स, अब खत्म कर दिया। अब ये सारे मौजूद हैं, फिर वो कहते हैं पैदा होते बच्चे की जिंस का नाम ही ना लो, बस ये सब एक है, ताकि कल हम इनकी इकट्ठे लड़कियों लड़कियों की शादियां होने दें और लड़कों लड़कों की। ये क्या अल्लाह के खिलाफ बगावत नहीं है? और फिर स्कूलों में, यानी हमारी एक स्टूडेंट है और उसका बेटा मेरा हाल है 10-12 साल का या उसके अराउंड होगा, वो इतना परेशान है माँ से कि स्कूल में टेबलो है और मुझे प्ले में हिस्सा दिया जा रहा है पर मैं नहीं करूँगा। वो जब उसने थोड़ी रिसर्च की, जाके पूछा, पता चला गेइज़्म करवाना था उनसे। लड़का है उसका, तो उसको लड़कियों वाले कपड़े पहनाने थे और दो लड़कियां बन के मैसेज उसका यही था कि होमोसेक्सुअलिटीज ओके। आप बताइए, 12-14 साल का लड़का इसके बाद आगे क्या करेगा? तो ये एक वार है।